फिर इसके बाद अगला मसला है, जो अमल सुन्नत रसूल के मुताबिक ना हो वो अल्लाह के हाँ काबिले कबूल नहीं है। हमने इसकी दलील आय मसला नंबर 30 में पढ़ चुके हैं हम लोग, दोहरा देती हूँ क्योंकि एक हदीस एक से ज़्यादा अपने अंदर मसले और हुक्म रखती है, तो लिहाजा उन्हीं अहादीस को रिपीट करने की बजाय दोबारा उनसे दूसरा मसला अखज़ किया गया, और ये अंदाज़ हदीस की किताबों में आम मिलता है। हदीस क्या थी? हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं कि अल्लाह के नबी ने फरमाया, मन अहद सफ़ी अमरीना हाजा मा लई सफ़ी ही फहुआ रद्दुन, जिसने दीन के मामले में कोई ऐसा काम किया जिसकी बुनियाद शरीयत में नहीं तो वो काम मरदूत है। और बहुत ही आसान है इस बात को समझना। आप देखिए कि आप इस मुल्क में रहते हैं, आपके मुल्क में क्रोन चलता है। कौन सा क्रोन आपके ग्रोसरी स्टोर्स या आपके दूसरी जगहों पे चलता है जिस पे आपके मुल्क की स्टैंप होगी? आप इससे खूबसूरत नोट बना लें, ये कागज़ का है, आप उसको गत्ते का बना लें, आप उसको एलिमिनेटेड करवा लें, प्लास्टिक का बनवा लें और ले जाएं किसी भी गैस स्टेशन पे कि ये रख लें और मुझे गैस दे दें, वो देगा? क्यों नहीं देगा? आप कहेंगे देखो कितना खूबसूरत नोट है, देखो कितना चमक रहा है, वो कहेगा सब ठीक है लेकिन इस पे हुकूमत वक्त की मोहर नहीं है। असली और जाली नोट में यही फ़र्क होता है ना स्टैम्प का। कोई भी काम, कोई चीज़, प्रोडक्ट आप लेते हैं तो वो कहते हैं कि अगर इसकी सील टूटी हो तो ना ले, मिलते जुलते नामों से धोखा ना खाएं। कोई नहीं लेता, तसव्वुर भी नहीं कर सकता कोई किसी के लिए कोई ऐसी चीज़ लेने का। तो दीन में असली चीज़ वो है जो अल्लाह और उसके रसूल से मिल गई। उसके अलावा जितने मर्जी खूबसूरत अमल है, लोग उसकी तौजीह दें, लोग कहें क्या हर्ज है, क्या फ़र्क पड़ता है, इससे किसी का भला ही होता है, हम गीबत से बच जाते हैं और इससे अल्लाह के नबी की मोहब्बत है, सब अपनी जगह। लेकिन कोई मुल्क अपने मुल्क में दूसरा नोट नहीं चलने देता तो फिर क्या अल्लाह के नबी की मोहर के बगैर कोई अमल चल सकता है? एक सिंपल सी लॉजिक है, अगर आप बिदअत को समझने के लिए रख सकें जहन में। दीनी मसाइल में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बज़रिया वही रहनुमाई की जाती जिसकी इताअत अल्लाह ताला के हुक्म ही की तरह वाजिब है। इसकी चंद मिसालें देखेंगे। हज़रत जाबिर बिन अब्दुल्लाह कहते हैं, मैं बीमार हुआ तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम और अबू बकर सिद्दीक रज़ी अल्लाहु अन्हो इयादत के लिए तशरीफ़ लाए, मैं बेहोश था। आपने वुज़ू किया, वुज़ू का पानी मुझ पर डाला जिससे मैं होश में आ गया। मैंने अर्ज़ किया, अल्लाह के रसूल, एक बार हज़रत सुफियान ने आपसे ये पूछा था कि मैं अपने माल का क्या फ़ैसला करूं। फिर सुफियान ने बताया कि आपने उस वक्त तक कोई जवाब न दिया जब तक कि मीरास की आयत नाजिल ना हुई। यानी सहाबी बीमार हैं, मसला है कि मरने के बाद मेरे माल का क्या होगा, अल्लाह के नबी नहीं बोले लेकिन कुरान पाक नाजिल हुआ। ये सारी चीज़ें ये भी तो बताती हैं ना कि कुरान पाक अल्लाह का कलाम है और अल्लाह ताला बिज़ाते सुदूर है। ज़मीन पे एक मसला पेश आता था और आसमान से उसका जवाब आ जाए, ये कैसा एक कोऑर्डिनेशन था और कैसा प्यारा निज़ाम था। तो लिहाजा कुरान पाक की बहुत सारी आयतें शाने नज़ूल के एतबार से जब हम देखते हैं तो हमें और ज़्यादा इस बात का यकीन हो जाता है कि कुरान पाक अल्लाह का कलाम था और जो हालात अल्लाह के नबी को पेश होते थे उसका हुक्म कुरान पाक में आता था। एक और रिवायत सहल बिन साद से, एक आदमी अल्लाह के नबी के पास हाजिर हुआ और अर्ज़ किया, ए अल्लाह के रसूल, अगर कोई शख्स अपनी बीवी को गैर मर्द के साथ देखे तो क्या करे? यानी इशारा है ये बुरे ताल्लुक़ की तरफ। अगर कत्ल करे तो आप उसे कसास में कत्ल करवा देंगे, आखिर क्या करे? आपने कोई जवाब ना दिया हत्ता कि अल्लाह ताला ने इन दोनों के बारे में कुरान मजीद में लियान का हुक्म नाजिल फरमाया। तब रसूलुल्लाह ने इस शख्स से फरमाया, तेरा और तेरी बीवी का फ़ैसला हो गया। चुनाचे दोनों ने लियान किया। रावी कहते हैं कि मैं इस वक्त नबी पाक के पास मौजूद था, तब से ये सुन्नत जारी हुई कि लियान करने वाले मियाँ बीवी में जुदाई करवा दी जाए। ये सही बुखारी की रिवायत है और ये हुक्म जो है ये सूरत नूर में कुरान पाक में आता है, जहाँ जिना की सज़ा बड़ी सख्त थी कि चार गवाह दिखा उस काम को बिलफेल होता देखें फिर गवाही देंगे फिर उस पे वो हद लगेगी, जिसका जिक्र पिछली रिवायत में भी गुजरा, 100 कोड़े और या फिर स्टोनिंग की। तो सवाल पैदा हुआ कि अगर चार गवाह नहीं है तो कहा चुप रहो, कोई किसी के बारे में ना बोले। अब कोई वैसे तो चुप रह ले, लेकिन अपनी बीवी को किसी मर्द के साथ बुरा फेल करते देखे तो क्या करे? चुप रहेगा तो गैरत का तकाजा है, अगर बात करता है तो कोड़े लगते हैं। उस पर फिर शोहर और बीवी के बीच में एक काम होता है जिसको लियान कहते हैं। کہتے ہیں طلاق کی ایک قسم ہے، چار دفعہ دونوں ایک دوسرے پہ لان تان کرتے ہیں، وہ کہتے ہیں میں جھوٹا ہوں تو مجھ پہ اللہ کی لعنت، پھر بیوی کہتی ہے، پھر پانچویں قسم پہ فیصلہ ہو جاتا ہے اور لیان کے بعد پھر میاں بیوی ہمیشہ کے لیے جدا ہو جاتے ہیں، یعنی وہ دوبارہ کسی اور صورت میں الگ نہیں ہوتے، یہ ایک الگ حکم ہے۔ لیکن یہاں جو بات توجہ طلب ہے وہ کیا ہے کہ جو مسئلہ پیش آتا تھا اسی کے مطابق قرآن پاک نازل ہو جاتا تھا۔ اگلی روایت عبداللہ بن مسعود رضی اللہ عنہ سے، کہتے ہیں ایک دفعہ میں نبی اکرم کے ساتھ ایک باغ میں تھا، آپ کھجور کی ایک چھڑی پر ٹیک لگائے ہوئے تھے کہ یہودی گزرے، وہ آپس میں ایک دوسرے سے کہنے لگے، ان سے یعنی محمد صلی اللہ علیہ وسلم سے روح کے بارے میں سوال کرو۔ ان میں سے ایک نے کہا، محمد کے بارے میں صلی اللہ علیہ وسلم، تمہیں کس چیز نے شک میں ڈال دیا کہ وہ پیغمبر ہی نہ ہو؟ کچھ یہودیوں نے کہا کہ محمد صلی اللہ علیہ وسلم کوئی ایسی بات نہ کہہ دیں جو تمہیں ناگوار گزرے۔ پھر انہوں نے فیصلہ کر کے کہا، اچھا چلو سوال کرو۔ چنانچہ یہودیوں نے آپ سے سوال کیا، روح کیا چیز ہے یعنی اسپرٹس؟ نبی اکرم صلی اللہ علیہ وسلم خاموش رہے، انہیں کوئی جواب نہ دیا۔ میں سمجھ گیا کہ آپ پر وحی نازل ہو رہی ہے، چنانچہ اپنی جگہ پر کھڑا رہا۔ جب وحی نازل ہو چکی تو آپ نے یہ آیت تلاوت فرمائی، وَيَسْأَلُونَكَ عَنِ الرُّوحِ قل الروح من امر ربی وما اوتیت من العلم الا قلیلا۔ یہ سورت بنی اسرائیل کی آیت 58 ہے۔ اے محمد صلی اللہ علیہ وسلم، لوگ آپ سے روح کے بارے میں سوال کرتے ہیں، کہہ دیجئے کہ روح میرے رب کا حکم ہے اور تم کو اس بارے میں کم ہی علم دیا گیا۔ تو اس روایت سے بھی یہ پتہ چلتا ہے کہ بعض دفعہ لوگ اللہ کے نبی کو آزمانے کے لیے بھی سوال کرتے تھے کہ کیا واقعی آپ اللہ کے نبی ہیں کہ نہیں، اور ایسے ایسے سوال کرتے تھے کہ جن کے کرنے سے آپ کا امتحان لینا مقصود تھا، انہی میں سے یہ ایک سوال تھا۔ یہاں بات روح کی ہوئی ہے، تو روح کا لفظ قرآن پاک میں تین معنوں میں استعمال ہوتا ہے۔ ایک تو روح وہی جو ہمارے جسم کی روح ہے، جسم اور روح کا جو تعلق ہے وہ ایسے ہی ہے کہ جیسے یہ اس وقت میں آپ کے ساتھ بات کر رہی ہوں، میرے سامنے مائکرو فون رکھا ہوا ہے یہ دیکھیے، اور اس کا پیچھے کنیکشن الیکٹرک پاور میں لگا ہوا ہے۔ یہ جو مائک ہے نا، مائک ہولڈر، یہ جسم ہے، پیچھے سے جو بجلی کی رو آ رہی ہے نا یہ روح ہے۔ اب یہ موجود ہے، پیچھے سے بٹن بند کر دیا جائے یا پیچھے سے ڈس کنیکٹ کر دیا جائے تو یہ کام نہیں کرے گا۔ یہی ہے بدن اور روح۔ ہم جو بیٹھے ہوئے اس دنیا میں یہ خالی خالی برتن ہے، اس کے اندر اصل روح جو ہے وہ اللہ کا حکم ہے۔ اور یہ روح کیسے تھی؟ اللہ تعالیٰ کے لفظ کلمہ کن سے، کن فیکون۔ جب آدم علیہ السلام کا جسم بنایا گیا تو اس کے بعد اللہ تعالیٰ نے اس میں کن کہہ کے روح پھونکی تھی، سورۃ اعراف میں اس کا ذکر بھی آتا ہے، اللہ تعالیٰ کہتے ہیں کہ میں نے اس میں اپنی روح پھونکی۔ تو لہٰذا یہ جسم اور روح کا جس دن رشتہ کٹ جاتا ہے، جسم کو اٹھا کے ہم مٹی میں پھینک آتے ہیں، روحیں اللہ تعالیٰ واپس لے لیتے ہیں۔ اسی طرح روح کے لیے جو دوسرا لفظ معنی استعمال ہوتا ہے قرآن پاک میں، وہ وحی ہے۔ یہ جو وحی الہی جو قرآن پاک کی صورت میں ہمارے پاس آیا ہوا ہے، یہ اصل میں مردہ دلوں کی روح ہے۔ آج وہ لوگ جو اس کلام سے دور رہتے ہیں وہ مردوں کی زندگی گزارتے ہیں، پھر ان کے اندر حق کی قبولیت کا کچھ اثر نہیں رہتا۔ جو ہی آپ قرآن کی طرف آتے ہیں آپ کے دل میں ایک نئی زندگی، ایک نئی تمنا بڑھتی ہے، کیونکہ پہلے ہم مردہ تھے، اب ہم ہمارے اندر اللہ تعالیٰ نے ایک زندگی، ایک طلب پیدا کر دی۔ اسی طرح روح کا لفظ ہے، یہ حضرت جبرائیل علیہ السلام کے لیے بھی آتا ہے، روح الامین ان کا لقب تھا، اور انہی کے نفخے سے پھر حضرت عیسیٰ علیہ السلام کی ولادت جو تھی اس کا سلسلہ شروع ہوا۔ اگلا مسئلہ ہے، قرآن مجید کے علاوہ بھی اللہ تعالیٰ نبی اکرم کو دین کے احکامات سکھاتے تھے، جن پر ایمان لانا اور عمل کرنا اسی طرح واجب ہے جس طرح قرآن مجید کے احکامات پر عمل، ایمان لانا اور عمل کرنا واجب ہے۔ یعنی قرآن پاک کے ذریعے تو بتایا ہی جاتا تھا، لیکن کچھ اور طریقے بھی تھے۔ مثلا حضرت انس سے روایت ہے، رسول اللہ نے فرمایا، اللہ تعالیٰ نے مسافر کو نصف نماز کی رخصت اور روزہ مؤخر یعنی پوسٹ پون کرنے کی رخصت دی ہے، جبکہ حاملہ پریگننٹ اور دودھ پلانے والی عورت یعنی نرسنگ کرنے والی عورت کو صرف روزہ مؤخر کرنے کی رخصت دی ہے۔ اسے نسائی نے روایت کیا۔ اب یہ جو دو حکم ہیں آخر والے، یہ قرآن پاک میں نہیں ہے، تو یہ اللہ کے نبی کے حدیث سے پتہ چلے۔ تو آپ کی اس روایت سے پتہ چلا کہ کچھ بات اللہ تعالیٰ نے قرآن پاک کے ذریعے سے ہمیں سکھائی اور کچھ باتیں اللہ کے نبی کے ذریعے. اب ہم یہ نہیں کہہ سکتے کہ چونکہ قرآن پاک میں مریض اور بیمار کا ذکر ہے تو یہ رکنا یا ان کا حکم تو زیادہ اوتھینٹک ہے, باقی رہ گئی بات پریگننٹ عورت کی یا دودھ پلانے کی, اس سو کے دیکھ لیں سوچ لیں, نہ بھی کریں تو ٹھیک ہے, یہ تو اللہ کے نبی نے حدیث میں کہا, ایسی کوئی بات نہیں. جتنا اس کا حکم ہے نا اتنا اس کا ہے. یہاں پھر وہ جملہ دوہرا لیں کہ اللہ اور اللہ کے رسول کی ذات میں تو فرق ہے, بات میں فرق نہیں ہے. جہاں شرک ہوا انہوں نے اللہ کی اور اللہ کے رسول کی ذات کو خلط ملط کر دیا, اس میں غلوف آ گیا, اس میں حلول آ گیا, اور بات جو ہے بعض دفعہ اس کے اندر پھر کچھ اتنی شدت برتی جاتی ہے کہ اللہ کے نبی کی بات کو دوسرے درجے کی نیکی چھوڑ بنا دیا جاتا ہے اور اللہ تعالیٰ کی بات کو پہلے درجے کی. تو لہٰذا یہ چیز جو ہے توجہ رکھنی چاہیے اس پہ. اگلی بات, حضرت ابو سعید کہتے ہیں کہ ایک عورت اللہ کے نبی کی خدمت میں حاضر ہوئی اور عرض کیا, اے اللہ کے رسول, آپ کی ساری تعلیمات یعنی حدیث مردوں نے لے لی. دیکھیے عورتوں کو کتنا شوق تھا اس دور میں سیکھنے کا کہ سارا تو مرد سیکھتے ہیں. مجھے آج کل تو لگتا ہے صرف عورتیں بیچاری سیکھتی ہیں, ہے نا, آپ جیسی بیچاریاں چند ہیں, لگتا ہے آپ بیچارے ہیں. کوئی ایک آپ میں سے ایسا ہے جو یہ کہے کہ میں نے کیوں سائن کیا کورس میں, کہ میں نے کیوں رجسٹریشن کرا لیا, اب مجبوری اب آنا پڑ رہا ہے. کتنے لوگ ہیں اب اس مزے کو ہمیشہ لینا چاہتے ہیں. ان شاء اللہ تعالیٰ آپ کی طلب سچی ہے تو اللہ تعالیٰ ایسا کر دے گا. جی یہ حدیث بہت ہی خوبصورت ہے, کہتی ہیں کہ اللہ کے نبی مردوں نے ساری حدیث لے لیں, ہفتے میں ایک دن ہماری تعلیم کے لیے بھی مقرر فرما دیجئے جس میں ہمیں وہ باتیں سکھلائیے جو اللہ تعالیٰ نے آپ کو سکھلائی ہیں. آپ نے ارشاد فرمایا, اچھا فلاں فلاں دن فلاں فلاں جگہ جمع ہوا کرو. چنانچہ عورتیں جمع ہوئیں اور رسول اللہ صلی اللہ علیہ وسلم ان کے پاس تشریف لے گئے اور جو باتیں اللہ تعالیٰ نے آپ کو سکھائی تھیں وہ ان کو سکھلائیں. پھر فرمایا, تم میں سے جو عورت اپنے تین بچے آگے بھیج چکی ہو, یعنی فوت ہو چکے ہوں, اس کی زندگی میں اس کے بچوں کا انتقال ہو چکا ہو, تو قیامت کے روز وہ بچے صبر کرنے پر اس کے لیے جہنم سے رکاوٹ بنیں گے, بیریئر. ایک عورت نے سوال کیا, اگر دو بچے فوت ہوئے ہوں, عورت نے دو کا لفظ دو دفعہ دہرایا تو آپ نے جواب دیا, ہاں دو بھی دو بھی دو بھی. اسے بخاری نے روایت کیا. سبحان اللہ, آپ دیکھیے کہ اس میں ہمیں جو بات پتہ چلی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ابھی اپنی زبان سے بات کہہ رہے تھے نا. اب یہ حکم قرآن میں تو نہیں ہے نا کہیں کہ جس عورت کی زندگی میں اس کے دو یا تین بچے انتقال کریں وہ جنت میں جائیں گے, تو یہ حکم اللہ کے نبی نے اپنی زبان سے دیا, تو یہ بھی اتنا ہی حکم ہے جتنا کہ دوسرا. اور اس میں دیکھیے کتنی بڑی خبر ہے نا ان لوگوں کے لیے جن کو زندگی میں چوٹیں پڑتی ہیں, اور یہ بچے کے چھوٹے بچے کے مرنے پہ بھی ہے, ایبارشنس پہ بھی ہے جو مس کیریجز ہو جاتے ہیں, اور ایون جو بڑے بچے ہوتے ہیں ان پہ بھی ہیں. ایسی صبر والی مائیں میں نے دیکھی ہیں کہ جب ان کے ایک سے دوسرے ینگ بچے کا بھی انتقال ہوتا تو یہی کہتی تھیں کہ اللہ تعالیٰ اب میرے یہ بچے آگے چلے گئے تو یہ میرے لیے جہنم سے آڑ بنیں گے انشاءاللہ. دیکھیں ایک چوٹ بھی پڑتی ہے نا, اللہ تعالیٰ اس کا بھی اجر دیتا ہے, کہاں پھر انسان کے اپنے جسم کا ایک ٹکڑا اس سے جدا کر دیا جائے. حضرت ابو ہریرہ رضی اللہ عنہ نبی اکرم صلی اللہ علیہ وسلم سے اور نبی اکرم صلی اللہ علیہ وسلم اپنے رب سے روایت کرتے ہیں. یہ کون سی روایت آ گئی, پہلی دفعہ آئی آپ کے پاس, حدیث قدسی کہتے ہیں اس کو. یعنی کچھ احادیث ایسی ہیں کہ قرآن پاک کی طرح لفظ بھی اللہ تعالیٰ کے ہیں لیکن قرآن پاک میں درج ہونے کی بجائے اللہ کے نبی کی زبان سے ہم تک پہنچی, ان کو احادیث قدسی کہتے ہیں. اور میری بڑی خواہش ہے کہ کسی کلاس میں وہ پڑھاؤں, کبھی موقع ملا تو شاید آپ کو ہی پڑھا دیں گے, ہیں, اور آپ پڑھ کے دیکھیں گے کہ آپ کس ایک نئی دنیا میں پہنچ جاتے ہیں. اب ان لفظوں کو پڑھتے ہوئے میری تو زبان کانپ رہی ہے کہ اللہ تعالیٰ کے یہ لفظ ہیں, جیسے آپ قرآن پڑھتے ہیں ویسے یہ لفظ ہیں. اور وہ کیا اللہ تعالیٰ نے ارشاد فرمایا, فرمایا لکل عمل کفارۃ والصوم لی وانا اجزی بہ, ہر عمل کا بدلہ ہے اور روزہ میرے لیے ہے اور اس کا بدلہ میں دوں گا. روزے دار کے منہ کی بو اللہ کے نزدیک مشک کی خوشبو سے زیادہ اچھی ہے. اسے بخاری نے روایت کیا. ایسے لگ رہا ہے کہ اللہ تعالیٰ سب کو بیچ میں سے ہٹا دیتے ہیں, یہ روزہ میرے لیے, اس نے یہ مشکل میرے لیے سہی, اب اس کا اجر میں ہی دوں گا, باقیوں کا تم تھوڑا تھوڑا دے دو جو دینا ہے, روزے کا اجر میں دوں گا. تو پھر کتنا دل چاہتا ہے کہ انسان پیار سے اور محبت سے روزے رکھے اور اللہ تعالیٰ سے بے حساب اجر پائے. اگلی روایت انس رضی اللہ عنہ سے, نبی اکرم اور نبی اکرم اپنے رب سے روایت کرتے ہیں, یہ بھی حدیث قدسی ہے, کہ اللہ تعالیٰ فرماتا ہے, क्या जब कोई बंदा बालिश्त भर मेरी तरफ आता है तो मैं हाथ भर कर उसकी तरफ आता हूँ, मैं हाथ भर उसकी तरफ आता हूँ। जब बंदा हाथ भर मेरी तरफ आता है तो मैं दो हाथ इसकी तरफ बढ़ता हूँ। जब बंदा चल कर मेरी तरफ आता है तो मैं दौड़ कर इसकी तरफ आता हूँ। इसे ही बुखारी की रिवायत है। मैं चाहूँगी कि ये रिवायत आप मेरे साथ पढ़ें अरबिक में, और अल्लाह सुबहान तआला के कलाम का अपनी जुबानों से अदा करना ये भी खुशकिस्मती की बात है। अन अनसिन रदी अल्लाहु अन्हु अनिन नबी सल्लल्लाहु अलैहि वसल्लम यरवी ही अर रब्बी ही काला इदा तकर्रबल अब्दु इला, यहाँ इला है से में इलैया होना चाहिए, इलैया इसको सही कर ले आप इसके अराब को, शिबरन तकर्रबतु इलैही ज़िराअन व इज़ा तकर्रब मिन्नी ज़िराअन तकर्रबतु मिन्हु बाअन व इज़ा अतानी मशयन अतैतुहु हरवला रवाहुल बुहारी। कैसे लगता है इस हदीस को पढ़ के? ऐसे लगता है एक बंदा डरता डरता अल्लाह की तरफ आ रहा है और अल्लाह ताला उसको जल्दी से थाम लेते हैं। डर क्यों रहे हो, घबरा क्यों रहे हो? ये असल में बात है कि शुरू में बंदा डरते डरते दिल से नेकी की तरफ आता है और फिर आहिस्ता आहिस्ता उसका दिल जमने लगता है। शुरू में नेकी की तरफ आता है, अल्लाह के कलाम की तरफ, तो उसको वक्त से ही मैनेज नहीं करना आता। उसको लगता है कि ये मेरे लिए बड़ा मुश्किल है, लेकिन बाद में अल्लाह ताला उसके लिए आसानियाँ करता है। और आप इसको फील करते होंगे, आप कितना भी वक्त लगा के चले जाएँ आपको लगता है कि अभी भी दिल नहीं भरा। यही है असल में कि चल के आने वालों को अल्लाह ताला थाम लेता है, और जो बेचारे अभी नहीं चले होते हैं ना उनको बड़ा मुश्किल लगता है। हाय हम 3 घंटे बैठेंगे, हाय रोज़ जाएंगे, अच्छा अब दौरे कुरान पे आना पड़ेगा, अच्छा हर दिन 1 सपारा, वो बोझ ही बोझ लगता है। लेकिन जिसका सीना खुल जाता है ना, फिर अल्लाह ताला उसके लिए एक वसत पैदा कर देते हैं, और अल्लाह करे कि हमारे सीने खुले रहे। अगली रिवायत जो है इस ये भी सही अल्लाह ताला की हदीस कुदसी ही है, पहले उर्दू में पढ़ देती हूँ। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हो कहते हैं, रसूलुल्लाह ने फरमाया, अल्लाह ताला इरशाद फरमाता है, किब्रियाई मेरी ओढ़नी है और अज़मत मेरी चादर है। जिसने इन दोनों में से किसी एक को मुझसे छीना, मैं उसे जहन्नुम में फेंक दूंगा। इसे अबू दाऊद ने रिवायत किया। इस रिवायत का ख़ुलासा क्या है कि तकब्बुर सिर्फ़ अल्लाह को ज़ेब देता है। अब देखिए कि अस्माउल हुस्ना में से एक नाम है अलमुतकब्बिर, किब्र वाला। आप उसकी तफसील सुन के देखें, अस्माउल हुस्ना की सीरीज़ में हमने उसको बहुत डिफरेंट एंगल से देखा था कि क्यों अल्लाह ताला अलमुतकब्बिर है। दुनिया में किसी को क्यों हक नहीं है तकब्बुर करने का? बड़ी आसान सी बात है। देखिए किसी ऐसी चीज़ पे आप तकब्बुर कर सकते हैं या उस पर बड़ा बने जो आपकी अपनी हो, तो क्या हमारे पास जो कुछ है वो हमारा? अगर हम खूबसूरत हैं, ये किसका फ़ैसला था? अगर हमारे पास माल ज़्यादा है, किसका फ़ैसला है? इल्म ज़्यादा है, अकल ज़्यादा है, हमारी हमारे हमारी मेमोरी अच्छी है, ये किसकी देन है? उसकी देन है। हर नेमत और हर खूबी के पीछे अल्लाह की ज़ात है, तो लिहाजा अल्लाह की ज़ात जो इन चीज़ों के पीछे है, तो फिर तकब्बुर तो उसी को ज़ेब देता है। तो लिहाजा किसी बंदे को तकब्बुर ज़ेब नहीं। और अल्लाह ताला ने देखिए कैसे लफ्ज़ इस्तेमाल किए कि ये मेरी ओढ़नी है, कोई इसको उतारे ना। अब ये कैसे है अल्लाह की ओढ़नी और अज़ार? बस जैसे है वैसे ही मान जाए। ये यू मनू ना बिलग़ैब की चीज़ें हैं, अल्लाह सुबहान ताला की नाम उसकी चीज़ों में जहाँ भी हमें कोई इस तरह की अनयूजल चीज़ें मिलें तो उस पर कोई तावील नहीं करनी चाहिए। बस ऐसे ही मान लीजिए कि जैसे अल्लाह ताला ने कहा मैं इसको वैसे ही मानती हूँ। फिर आखिरी रिवायत है इस बाब की, अन अबी हुरैरत रदी अल्लाहु अन्हु अन्ना रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम क़ाला क़ाला अल्लाहु अन्फिक यब्न आदम उन्फिक अलैक मुत्तफ़क़ुन अलैह। ये क्या होता है? ये किस किताब का नाम है? कौन बताएगा? جی شابش، یعنی اس پہ اتفاق ہے، یہ وہ روایت ہوتی ہے کہ جو صحیح بخاری میں بھی ملے اور صحیح مسلم میں. اور روایت کتنی پیاری ہے کہ ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں، اللہ تعالیٰ نے فرمایا، اللہ تعالیٰ ارشاد فرماتا ہے، اے ابن آدم تو میری راہ میں خرچ کر، تجھ پر خرچ کیا جائے گا. سبحان اللہ، یعنی جتنا ہمارا مال اللہ کے راستے میں لگتا ہے نا، اتنا اللہ تعالیٰ ہمیں دیتے ہیں. بعض دفعہ ہمیں جب اللہ کے راستے میں یا دین کے راستے میں کچھ خرچ کرنا پڑتا ہے تو ہمارا دل کھنچتا ہے، ہاتھ گھٹتا ہے، اور اپنی ذات کے لیے ہم ہزاروں خرچ کر لیں، لاکھوں کے زیور کپڑے بنا لیں، ہمیں نہیں چپتے، لیکن ذرا دین کے نام پہ اگر ہمیں خرچ کرنا پڑے تو پریشانی ہونے لگتی ہے، یا کسی غریب کو دینا پڑے، کسی مسجد میں دینا پڑے، تو اللہ تعالیٰ کہہ رہے کیوں ڈرتے ہو؟ انفق، تم خرچ کرو، یبن آدم، تم خرچ کرو اے آدم کے بیٹے، انفق علیک، تم پہ بھی خرچ کیا جائے گا. اور یہ بہت بڑی حقیقت ہے. دیکھیے بظاہر ایسے لگ رہا ہے کہ ہم خرچ کریں گے تو اللہ تعالیٰ ہم پہ خرچ کریں گے، حالانکہ ایسا نہیں ہے، تو اللہ تعالیٰ ہمیں کسی اور کے ذریعے سے دے دیں گے. یعنی جب ہم دوسروں کو دینے والے بن جاتے ہیں نا، تو دوسرے ہمیں دینے والے بنتے ہیں. تو الحمدللہ یہاں پہ یہ چیپٹر پورا ہوا کہ سنت پر عمل کرنا واجب ہے. اب دیکھیے کہ کتنی ورائٹی ہے نا ہمیں دین سکھانے کی. اس کے برعکس آج کے دور میں عموماً دیکھیے کہ لوگ دین کو ایک بہت رچرا رٹایا اور سیدھا سادہ طریقہ ایسا کر دیتے ہیں کہ جو چیز پھر بعد میں دوسروں کے لیے یعنی کوئی کشش والی نہیں رہتی. ورائٹی ہمیشہ اچھی لگتی ہے نا، کبھی آپ ایک چیز اس طرح بیان کریں، دوسری دوسرے اینگل میں. قرآن کا ایک اپنا مزاج ہے، حدیث کا ایک اپنا مزاج ہے.